तपाईँ साप्ताहिक बाइबल पाठ प्लेनफिल्ड क्रिस्चियन साइन्स चर्च स्वतन्त्रबाट सुन्दै हुनुहुन्छ। त्यो अमेरिकाको प्लेनफिल्ड न्यू जर्सीमा अवस्थित छ। थप जानकारीको लागि कृपया हाम्रो वेबसाइट भ्रमण गर्नुहोस् www.plainfieldcs.com। यो लागि पाठ हो साउन 28 गते 2024। विषय मृत्यु पछि परीक्षण। स्वर्णपात। प्रकाश। ती मानिसहरू धन्य हुनेछन् जसले आफ्ना वस्त्रहरू सफा धुन्छन्। जीवनको रुखबाट फल खाने अधिकार तिनीहरूले पाउनेछन्। तिनीहरू नगरका ती ढोकाहरूबाट पस्छन्। उत्तरदायी पढाए युहन्ना, म तिमीहरूलाई साँचो भन्दछु, यदि कुनै व्यक्तिले मेरो कुरा सुन्दछ र मेरा पितामा विश्वास गर्दछ भने उसले अनन्त जीवन पाउनेछ। त्यो मानिसलाई कहिल्यै न्याय गरिने छैन। उनी मृत्युबाट बाहिर आएका हुन् अनि जीवनमा प्रवेश गरेका हुन्। म तिमीहरूलाई साँचो भन्दछु, एउटा समय आइरहेको छ, वास्तवमा त्यो स्वयं अहिले नै आइसकेको छ। मानिसहरू जो मरेका छन् उनीहरूले परमेश्वरको पुत्रको आवाज सुन्नेछन्, अनि जसले ती सुनेका कुराहरू मान्नेछन् उनीहरूले अनन्त जीवन पाउनेछन्। जीवन पिताबाट आउँदछ र पुत्रलाई पनि उहाँले जीवन दान दिने अधिकार प्रदान गर्नुभएको छ। यसमा अचम्ब नमान। समय आइरहेछ जब सम्पूर्ण मानिसहरू जो मरेका छन् तिनीहरूले उहाँको आवाज सुन्नेछन्। तब तिनीहरू जसले राम्रो कामहरू गरेका छन् बौरी उठ्नेछन् अनि अनन्त जीवन पाउनेछन्। तर तिनीहरू जसले आफ्नो जीवनमा दुष्ट कामहरू गरेका छन् दोषी ठहरिनको लागि बौरिनेछन्। पाँच सेरमन बाइबलबाट यसाया। हे परम प्रभु, तपाईँ मेरो परमेश्वर हुनुहुन्छ। म तपाईँलाई आदर गर्दछु र तपाईँको नाउँको प्रशंसा गर्दछु। तपाईँले उदयको कामहरू गर्नुभयो। धेरै पहिले तपाईँले भन्नुभएका वचनहरू पूर्ण सत्य छन्। त्यस्तै भयो जसको तपाईँले हुन्छ भन्नुभएको थियो। त्यस समय सेनाहरूका परम प्रभुले त्यो पर्वतमा आफ्ना सारा मानिसहरूलाई महाभोज दिनुहुनेछ। त्यस भोजमा उत्तम भोजनहरू र मल हुनेछ। मासु कलिलो र राम्रो हुनेछ। तर अहिले एउटा आवरण छ जसले सबै राष्ट्र अनि जातिहरूलाई छोप्छ। त्यस आवरणलाई मृत्यु भनिन्छ। तर मृत्युलाई सदाको निम्ति नष्ट गरिदिनुहुनेछ। अनि मेरो परम प्रभु मेरो मालिकले प्रत्येकको अनुहारबाट आँसु पुछी दिनुहुनेछ। बितेका दिनहरूमा तिनीहरू सबै उदास थिए, तर परमेश्वरले पृथ्वीबाट त्यो उदासीनता हटाइदिनुहुनेछ। यी सबै कुराहरू हुनेछ किनभने परम प्रभुले त्यसो भन्नुभएको थियो। युहन्ना, त्यहाँ लाजरस नगरेका एकजना मानिस थिए जो बिमार थिए। उनी बेथानी भन्ने सहरमा बस्थे। यो त्यो सहर थियो जहाँ मरियम र उनको बहिनी मार्ता बस्थे। जब येशूले त्यस्तो सुन्नुभयो उहाँले भन्नुभयो, यो बिमारले उसलाई मृत्यु गराउने छैन, तर यो बिमारी परमेश्वरको महिमाका निम्ति हो। यस्तो घटना परमेश्वरको पुत्रको महिमा ल्याउनलाई भएको छ। तब येशूले उहाँका चेलाहरूलाई भन्नुभयो, हामी यहुदिया जानुपर्छ। येशूले ती कुराहरू भनिसकेपछि उहाँले भन्नुभयो, हाम्रा मित्र लाजरस सुतिरहेछन्, तर म त्यहाँ उसलाई उठाउन जानेछु। अनि म खुसी छु कि म त्यहाँ थिइनँ। म तिमीहरूको लागि खुसी छु किनभने तिमीहरूले ममा विश्वास राख्नेछौ। अब हामी उनी कहाँ जाऊ? येशु बेथानीमा आइपुग्नुभयो। त्यहाँ येशुले लाजरस पहिले मरिसकेको र चार दिनदेखि चिहानमा परेको चाल पाउनुभयो। मार्थाले येशुलाई भने, प्रभु, यदि तपाईँ यहाँ हुनुभएको भए मेरा भाइ मर्ने थिएनन्। तर अहिले पनि म जान्दछु कि तपाईँले परमेश्वरसँग जे मागे पनि उहाँले तपाईँलाई दिनुहुनेछ। येशुले भन्नुभयो, तिम्रो भाइ ज्याउँदो हुनेछ। मार्थाले उत्तर दिइन्, म जान्दछु कि ऊ फेरि जाग्नेछ र ज्याउँदो हुनेछ जब मानिसहरू अन्तिम दिनमा पुनरुत्थान हुनेछन्। येशुले उनलाई भन्नुभयो, पुनरुत्थान र जीवन म नै हो। जुन मानिसले ममा विश्वास गर्दछ ऊ मरे पनि उसले जीवन पाउनेछ। अनि जुन मानिस ममा बाँच्छ अनि ममा विश्वास गर्छ ऊ वास्तवमा कहिले मर्ने छैन। मार्था, तिमी यसमा विश्वास गर्छौ? मार्थाले उत्तर दिए, हो प्रभु, म विश्वास गर्छु तपाईँ नै ख्रिष्ट हुनुहुन्छ, परमेश्वरको पुत्र। तपाईँ मात्र एक हुनुहुन्छ जो संसारमा आउनु भएको थियो। मरियम त्यस ठाउँमा गइन् जहाँ येशु हुनुहुन्थ्यो। जब उनले येशुलाई देखिन् उनले झुकेर चरणमार भोगिन्। मरियमले भनिन्, हे प्रभु, यदि तपाईँ त्यहाँ हुनुभएको भए मेरा भाइ मर्ने थिएन। येशुले मरियमलाई रोए कि देख्नुभयो। येशुले उनको पछि यहुदीहरू आइरहेको देख्नुभयो। तिनीहरू पनि रोइरहेका थिए। येशु एकदम उदास अनि विचलित हुनुभयो। येशुले सोध्नुभयो, तिमीले उसलाई कहाँ राखेका छौ? तिनीहरूले भने, प्रभु, पाउनुहोस् अनि हेर्नुहोस्। येशु फेरि हृदयभित्रबाट अति शोकित हुनुभयो। येशु चिहानमा जानुभयो जहाँ लाजरसलाई राखिएको थियो। चिहान ओडार जस्तो बनाइएको थियो जो रमङ्गाले ढाकिएको थियो। येशुले भन्नुभयो, ढुङ्गा हटाऊ। मार्थाले भनिन्, तर प्रभु, लाजरस मरेको चार दिन भइसक्यो, तपाईँलाई नराम्रो गन्ध आउनेछ। मार्था लाजरसको बहिनी थिए। तब येशुले मार्थालाई भन्नुभयो, के मैले तिमीलाई भनेको थिइन् कि यदि तिमीले विश्वास गर्यौ भने परमेश्वरको महिमा देख्नेछौ? तब तिनीहरूले प्रवेशद्वारको ढुङ्गा हटाइदिए। तब येशुले आफ्ना आँखा उठाउनुभयो र भन्नुभयो, पिता, तपाईँले मलाई सुन्नु भएकोमा म धन्यवाद प्रकट गर्छु। म जान्दछु कि तपाईँले सधैँ मलाई सुन्नुहुन्छ, तर मैले यो कुराहरू भने किनभने मानिसहरू मेरो वरिपरि छन्। म तिनीहरूलाई विश्वास दिलाउन चाहन्छु कि तपाईँले मलाई पठाउने भएको हो। येशुले यति भनिसकेपछि उहाँले जोड आवाजमा डाक्नुभयो, लाजरस निस् बाहिर। मृत मान्छे बाहिर निस्क्यो। उसका हात र खुट्टाहरू मलमलका लुगाका टुक्राहरूले बेरिएका थिए। उसको अनुहार रुमालले ढाकिएको थियो। येशुले मानिसहरूलाई भन्नुभयो, उसको लुगाहरू कात्रो खोलिदे र उसलाई जान दे। युहन्ना, तब येशुले भन्नुभयो, ज्योति अझ केही समयको लागि तिमीहरूसँग रहनेछ। यसर्थ जति बेलासम्म उज्यालो छ त्यति बेलासम्म हिँडुल गर, ताकि अँध्यारोले तिमीहरूलाई समात्ने छैन। जो मानिस अन्धकारमा हिँड्छ उसले ऊ कहाँ गइरहेछ थाहा पाउँदैन। म ज्योति हो र यस संसारमा आए र जसले मलाई विश्वास गर्दछ उसले अन्धकारमा बस्न पर्दैन। रुमी, अब निद्राबाट बिल्जिने तिम्रो समय आएको छ, किनभने जति बेला हामीले विश्वास गर्यौं त्यस बेला भन्दा अहिले हाम्रो मुक्ति हामी नजिक भएको छ। रात प्राय सिद्धिसक्यो, दिन लगभग यहाँ आइसक्यो। यसर्थ हामीले अन्धकारको काम गर्न छोड्नु पर्छ। अनि उज्यालाको कामहरू गर्नुपर्छ। दिनको मानिसहरू जस्तो हामीले स्वच्छतापूर्वक काम गर्नुपर्छ। हामी जङ्गली र एकजिलो भोजमा भुलिनु हुँदैन। हामी डाकर्सले मातिनु हुँदैन। हामीले व्यभिचारका पापहरू गर्नु हुँदैन र हामीले आफ्ना शरीरले कुनै पाप गर्नु हुँदैन। हामीले झगडा गर्नु हुँदैन र ईर्ष्या गर्नु हुँदैन। त्यसको सट्टामा आफूले प्रभु येशु ख्रिस्ट जय हो आफ्नो पापमय स्वभाव र पापमय इच्छाहरूलाई सन्तुष्टि नदिए। प्रकाश येशु ख्रिस्टको अभिमानी हो। परमेश्वरले येशुलाई यी कुराहरू अब चाँडै जे गर्नेवाला छ सो उनका सेवकहरूलाई दर्शनका निम्ति प्रदान गर्नुभयो। प्रकाश स्मरणको मण्डलीका स्वर्गदूतलाई यो लेख तिनी एक जो आदि अनि अन्त हुन् तिमीहरूलाई यो कुरा भन्दैछन्। उनी नै एक हुन् जो मरे अनि फेरि मृत्युबाट जीवनमा फर्किआए। प्रकाश जसलाई म प्रेम गर्छु म सच्याउँछु अनि अनुशासित पार्छु तिनीहरूलाई यसर्थ सकेसम्म चेष्टा गर तिमीहरूको हृदय अनि जीवनलाई परिवर्तन गर। म यहाँ छु म रुखमा उभिन्छु अनि रगत गाउँछु। यदि कुनै मानिसले मेरो स्वर सुन्छ अनि रोका खोल्छ भने म भित्र पस्नेछु अनि म तिनीसँग भोजन गर्नेछु अनि उसले मसित भोजन गर्नेछ। म हरेक मानिसलाई जसले भी प्राप्त गर्छ मेरो सिंहासनमा मसित बस्न अधिकार दिनेछु। त्यसरी मैले विजय प्राप्त गरे अनि म उनीसित उनको सिंहासनमा बसे। कोरिन्थी नष्ट गरिनु पर्ने शत्रुहरूमा मृत्यु अन्तिम हुनेछ। यी मृत्यु तेरो विजय कहाँ छ चिहान? तेरो विषदन्त शक्ति कहाँ छ? मृत्युको विषदन्त नै पाप हो अनि पापको शक्ति नियम हो। तर हामी परमेश्वरलाई धन्यवाद दिन्छौ। उहाँले हामीलाई हाम्रा प्रभु येशु ख्रिस्टद्वारा विजय दिनुहुन्छ। यसै कारण मेरा प्रिय दाजु भाइ दिदी बहिनीहरू हो दरिलो सिट खडा हो। कुनै कुराले तिमीहरूलाई आफ्नो स्थानबाट विचलित नपरोस्। सधैँ आफूलाई प्रभुको काममा लगाऊ। तिमीहरू जान्दछौ प्रभुमा तिमीहरूको काम कहिले व्यर्थ जाने छैन। म क्रिस्टियन साइन्सर टेक्स्ट बुक साइन्स एन्ड हेल्थ म्याथिक बेकर एडीद्वारा धर्मशास्त्रको लागि कुञ्जी बाइबलबाट सहयोगी अंशहरू पढ्छु। विज्ञान र स्वास्थ्य जीवन अनन्त छ। हामीले यो पत्ता लगाउनु पर्छ र यसको प्रदर्शन सुरु गर्नुपर्छ। जीवन र भलाइ अमर छ। आध्यात्मिक मानिस ईश्वरको छवि वा विचार हो। एक विचार जुन हराउन वा यसको ईश्वरीय सिद्धान्तबाट अलग हुन सक्दैन। ईश्वर ईश्वरीय असल मानिसलाई अनन्त जीवन दिनको लागि मार्नुहुन्न किनभने परमेश्वर मात्र मानिसको जीवन हुनुहुन्छ। भगवान एकैचोटि अस्तित्वको केन्द्र र परिधि हुनुहुन्छ। यो मर्ने दुष्ट हो राम्रो मर्दैन। येशूले स्पष्ट रूपमा भन्नुभयो ममाथि विश्वास गर्नेले मृत्यु देख्ने छैन। अर्थात् जसले जीवनको वास्तविक विचारलाई बुझ्छ उसले मृत्युमाथिको विश्वास गुमाउँछ। जसको असलको साँचो विचार छ उसले सबै खराबीको भावना गुमाउँछ र यसको कारणले आत्माको अमर वास्तविकताहरूमा प्रवेश गरिन्छ। यस्तो एक जीवनमा रहन्छ जीवन जीवनलाई समर्थन गर्न असक्षम शरीरबाट प्राप्त हुँदैन तर सत्यबाट प्राप्त हुन्छ। आफ्नै अमर विचार प्रकट गर्दछ। मानिस ईश्वरको आफ्नै प्रतिरूप हो भन्ने आत्मसम्मानले मानिसलाई अनन्त विचारमा प्रभुत्व जमाउन स्वतन्त्र बनाउँछ। यो विश्वासले मृत्युको रोका बन्द गर्छ र यसलाई अमरतातर्फ खोल्छ। आत्माको बुझाइ र मान्यता अन्तत आउनै पर्छ र हामीले ईश्वरीय सिद्धान्तको आशंकाको माध्यमबाट हुने रहस्यहरू सुझाउनमा हाम्रो समय सुधार गर्न सक्छौ। वर्तमानमा हामी मानिस के हो थाहा छैन, तर हामीले यो निश्चित रूपमा थाहा पाउनेछौ जब मानिसले परमेश्वरलाई प्रतिबिम्बित गर्दछ। यसले लाजरसको बारेमा भन्नुभयो, हाम्रो साथी लाजरस सुतेको छ, तर म जान्छु कि म उसलाई निद्राबाट बिर्जाउन सकु। लाजरस कहिले मरेका थिएनन् भन्ने बुझाइद्वारा यसले लाजरसलाई पुनर्स्थापित गर्नुभयो। उहाँको शरीर मरेको र फेरि जीवित भएको स्वीकार गरेर हुन। यदि येशूले लाजरस आफ्नो शरीरमा बाँचेको वा मर्नु भएको थियो भनेर विश्वास गरेको भए मास्टरले शरीरलाई गाड्नेहरू जस्तै विश्वासको विमानमा उभिनुहुने थियो र उहाँले यसलाई पुनर्जीवित गर्न सक्नुहुन्थ्यो। बौद्धिक शरीर र मन लौकिक छन्, तर वास्तविक मानिस आध्यात्मिक र शाश्वत छ। वास्तविक मानिसको पहिचान हराएको छैन, तर यो व्याख्या मार्फत फेला पारिएको छ। अस्तित्व र सबै पहिचानको सचेत अचिन्ताको लागि यसरी पहिचान गरिन्छ र अपरिवर्तित रहन्छ। यो असम्भव छ कि मानिसले केही पनि गुमाउनु पर्छ जुन वास्तविक छ। जब भगवान सबै र अनन्त उहाँको हुनुहुन्छ, मन पदार्थमा छ भन्ने धारणा र तथाकथित सुख र पीडाहरू, पदार्थको जन्म, पाप, रोग र मृत्यु वास्तविक हो, एक नश्वर विश्वास हो र यो विश्वास सधैँ हराउने सबै हो। हुनुको विज्ञानले मानिसलाई पूर्ण रूपमा प्रकट गर्दछ, जस्तै बाबा पनि सिद्ध हुनुहुन्छ, किनकि आध्यात्मिक व्यक्तिको आत्मा वा मन ईश्वर हो, सबै प्राणीहरूको दिव्य सिद्धान्त हो र किनभने यो वास्तविक मानिस इन्द्रियको सट्टा आत्माद्वारा शासित हुन्छ, आत्माको व्यवस्थाद्वारा पदार्थको तथाकथित नियमहरूद्वारा हुन्न। मृत्यु सपनाको अर्को चरण हो कि अस्तित्व भौतिक हुन सक्छ। कुनै पनि कुराले विज्ञानमा मानिसको अस्तित्व र अस्तित्वको सद्भावमा हस्तक्षेप गर्न सक्दैन। मानिस हड्डी बाँच्नु वा शरीरमा गिलोटिन हुनु अघिको जस्तै हुन्छ। यदि मानिसले मृत्युलाई कहिल्यै जित्न सक्दैन भने नाश हुने अन्तिम शत्रु मृत्यु हो भने धर्मशास्त्रले किन भन्छ? वचनको केन्द्रले देखाउँछ कि हामीले पापलाई जित्ने अनुपातमा मृत्युमाथि विजय प्राप्त गर्नेछौ। मृत्यु जस्तो देखिने पछि येशूको अपरिवर्तित शारीरिक अवस्थाले उहाँलाई सबै भौतिक अवस्थाहरू माथि उचाल्नुभयो र यो उच्चताले उहाँको आरोहणको व्याख्या गर्यो र चिहानभन्दा बाहिर निष्पष्ट रूपमा प्रोबेसनरी र प्रगतिशील अवस्था प्रकट गर्यो। यदि मृत्यु भनिने परिवर्तनले पाप, रोग र मृत्युको विश्वासलाई नष्ट गर्यो भने विघटनको क्षणमा खुसी जितिनेछ र सदाको लागि स्थायी हुनेछ, तर यो त्यसको हुन्न। पूर्णताले मात्र पूर्णता प्राप्त हुन्छ। तिनीहरू जो अधर्मी छन् तिनीहरू अझै पनि अधर्मी हुनेछन् जबसम्म ईश्वरीय विज्ञानमा ख्रिष्ट सत्यले सबै अज्ञानता र पापलाई हटाउनुहुन्न। मृत्युको तुरुन्तै हामीमा हुने पाप र त्रुटि त्यस क्षणमा बन्द हुँदैन, तर यी त्रुटिहरूको मृत्यु नभएसम्म सहन्छ। पूर्णतया आध्यात्मिक हुनको लागि मानिस पापरहित हुनुपर्छ र जब ऊ पूर्णतामा पुग्छ तब मात्र त्यो बन्छ। हत्यारा कार्यमा मारिए पनि यसरी बाप त्याग्दैन। उसको शरीर मरेको र उसको क्रूर दिमाग मरेको छैन भन्ने कुरामा विश्वास गर्नको लागि ऊ अब आध्यात्मिक छैन। खराबलाई असलले निशस्त्र नदिएसम्म उहाँका विचारहरू शुद्ध हुँदैनन्। उसको शरीर उसको दिमाग जस्तै भौतिक छ र यसको विपरीत परित्याग गर्दा पाप क्षमा हुन्छ भन्ने धारणा पापको बीचमा सुख साँचो हुन सक्छ। शरीरको तथाकथित मृत्युले पापबाट मुक्त हुन्छ र परमेश्वरको क्षमा पापको विनाश बाहेक अरू केही होइन भन्ने धारणाहरू यी गम्भीर गल्तीहरू हुन्। हामीलाई थाहा छ कि आँखाको जिम्केमा सबै परिवर्तन हुनेछ जब अन्तिम ट्रम्पको आवाज आउनेछ, तर ज्ञानको यो अन्तिम आह्वान तबसम्म आउन सक्दैन जबसम्म नश्वरहरूले क्रिश्चियन चरित्रको विकासमा प्रत्येक सानो आह्वानलाई स्वीकार गर्दैनन्। मृत्युको अनुभवमा विश्वासले उनीहरूलाई महिमित व्यक्तित्वको लागि जगाउनेछ भनेर मर्त्यहरूले कल्पना गर्नु पर्दैन। विश्वव्यापी मुक्ति प्रगति र परीक्षणमा आधारित छ र तिनीहरू बिना अप्राप्य छ। स्वर्ग कुनै स्थान होइन तर मनको ईश्वरीय अवस्था हो जसमा मनका सबै अभिव्यक्तिहरू सामञ्जस्यपूर्ण र अमर हुन्छन्। किनकि त्यहाँ पाप हुँदैन र मानिससँग आफ्नो कुनै धार्मिकता नभएको पाइन्छ, तर परमप्रभुको मनको स्वामित्वमा हुन्छ धर्मशास्त्रले भन्छ। जब हामी धैर्यताका साथ परमेश्वरलाई पर्खन्छौँ र सत्यको खोजी गर्छौँ, उहाँले हाम्रो मार्ग निर्देशन गर्नुहुन्छ। अपूर्ण नश्वरहरूले आध्यात्मिक पूर्णताको परम विस्तारै बुझ्छन्, तर सही सुरु गर्न र अस्तित्वको ठूलो समस्याको प्रदर्शनको सङ्घर्ष जारी राख्नको लागि धेरै गरिरहेको छ। जब यो थाहा हुन्छ कि रोगले जीवनलाई नष्ट गर्न सक्दैन र मृत्युले पाप वा रोगबाट मर्नेहरूलाई बचाउन सक्दैन, यो बुझाइले जीवनको नयाँपनमा छिटो हुनेछ। यसले या त मर्ने इच्छा वा चिहानको डरलाई मास्टर गर्नेछ र यसरी नश्वर अस्तित्वलाई घेर्ने ठूलो डरलाई नष्ट गर्नेछ। जीवन वास्तविक हो, मृत्यु भ्रम हो। यस सर्वोच्च क्षणमा मानिसको विशेषाधिकार भनेको हाम्रा गुरुको भनाइलाई प्रमाणित गर्नु हो। यदि मानिसले मेरो भनाइ पालन गर्छ भने उसले कहिल्यै मृत्यु देख्ने छैन। असत्य विश्वास र भौतिक प्रमाणहरूको विचारलाई हटाउनु ताकि अस्तित्वको आध्यात्मिक तथ्यहरू प्रकट हुन सकुन्। यो ठूलो उपलब्धि हो जसको माध्यमबाट हामीले रुडालाई हटाएर सत्यलाई स्थान दिनेछौँ। यसरी हामीले मन्दिर वा शरीरलाई सत्यमा स्थापित गर्न सक्छौ जसका निर्माता र निर्माता परमेश्वर हुनुहुन्छ। मम्मी म्याकर बेकर एडीले चर्च म्यानुअलमा दिएको अनुसार तीनवटा दैनिक कर्तव्यहरू पर्छु। दैनिक प्रार्थना। प्रत्येक दिन प्रार्थना गर्नु यस चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ। तपाईँको राज्य आउँछ, ईश्वरीय सत्य जीवन र प्रेमको शासन ममा स्थापित होस् र मबाट सबै पाप हटाउन र तपाईँको वचनले सबै मानिस जातिको स्नेह समृद्धि र तिनीहरूलाई शासन गर्न सक्छ। प्रेरणा र कार्यहरूको लागि नियम। न त दुश्मनी वा न केवल व्यक्तिगत अनुनोखले मदर चर्चका सदस्यहरूको मनोसाय वा कार्यलाई प्रोत्साहित गर्नुपर्दछ। विज्ञानमा ईश्वरीय प्रेमले मात्र मानिसलाई चलाउँछ र एक किसै वैज्ञानिकले प्रेमको मिठो सुविधाहरू प्रतिबिम्बित गर्छन्। पापलाई हप्काउँदा साँचो भ्रातृत्व परोपकार र क्षमामा यस चर्चका सदस्यहरूले दिन उभिनु पर्दछ र सबै खराबीबाट छुटकारा पाउन प्रार्थना गर्नुपर्दछ। भविष्यवाणी गर्न, न्याय गर्ने, निन्दा गर्ने, सल्लाह दिने, प्रभाव पार्ने वा गल्तीबाट प्रभावित हुनबाट ड्युटी गर्न सतर्कता। यो चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ कि उसले आक्रामक मानसिक सल्लाहको विरुद्ध दिन स्वयंलाई बचाउनु पर्छ र परमेश्वर आफ्ना नेता र मानिस जाति प्रति आफ्नो दायित्वलाई बिर्सनु वा व्यवस्था गर्नु हुँदैन। उसको कामले उसलाई न्याय गरिनेछ र न्याय गरिनेछ वा दोषी हुनेछ।